श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 3 रहेको करेसाबारी निबन्ध पाठ अन्तर्गत रहेर निबन्धको संरचनाबोध, पठन प्रवाह, शुद्धोच्चारण, शब्द भण्डार र बोध प्रश्नोत्तरमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
अलि छिटो हिड न हौ अम्बिका, किन उभिएकी?
उकालोमा यस्तै त हो नि, को कुद्न सक्छ त? उफ, बल्ल डाँडामा निस्किन लाग्यो।
होइन, खोइ खोइ गर्दै यो उकालो चढ्ने को रहेछ भनेको त तपाईँहरू पो हो।
नमस्कार गुरु।
हामी गुरुलाई भेट्न हिँडेका थियौँ, गुरु त यतै पो हुनुहुँदो रहेछ त।
यसो डाँडामा चिसो हावा खाँदै बसेको नि, अनि मलाई भेट्नै पर्ने, के पर्यो त्यस्तो?
हुन त आज बिदाको दिन, गुरुलाई के दुःख दिनु। हामी त यो करेसाबारी पाठ गुरुसँग बसेर छलफल गर्नु पर्यो भनेर पो आएका। बरु गुरुको पो कतिको फुर्सद छ?
लौ दुर्जे पनि, मलाई के दुःख हुन्छ र? यस्ता जिज्ञासु विद्यार्थीलाई ज्ञान गुणका कुरा जता अवसर मिल्छ त्यतै सिकाउने त हो नि। आज छुट्टीको दिन, बिहानभरि फुर्सदै छ नि। आउनुहोस्, बरु ढिला नगरी छलफल सुरु गरौँ।
गुरु, निबन्ध भनेको कुनै विषयमा लेखिएको रचना होइन त?
हो नि, कुनै पनि विषयलाई लिएर कसिलो ढङ्गले लेखिएको गद्य रचना नै निबन्ध हो।
गुरु, निबन्ध कति प्रकारका हुन्छन्?
साधारणतया भावपरक र वस्तुपरक गरेर निबन्ध दुई प्रकारका हुन्छन्।
भन्नाले कस्तो कस्तो गुरु?
लेखकका अनुभूति तथा भावनाहरू समेटेर लेखिएको निबन्ध भावपरक निबन्ध हो भने तथ्यगत विश्लेषण गरेर लेखिएको निबन्ध वस्तुपरक निबन्ध हो। जस्तै सगरमाथा मेरो शिर हो, मेरो पहिचान हो, मेरो देशको ढुकढुकी हो भनेर भावनाका कुरा लेखियो भने भावपरक निबन्ध हुन्छ। अनि सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्छ, यसको उचाइ 8848.86 मिटर छ भनेर तथ्यगत कुराहरू लेख्दै निबन्ध लेखियो भने यो चाहिँ वस्तुपरक निबन्ध हुन्छ।
अब त मजाले बुझियो गुरु।
गुरु, निबन्धको 3 कि कति भाग हुन्छ है? सरले अघिल्लो कक्षामा निबन्ध पढाउँदा यस्तै केही भन्नुभएको जस्तो लाग्छ।
तपाईँले सम्झनु भएको रहेछ। निबन्धको आदि भागमा विषय प्रवेश, मध्य भागमा विश्लेषण र अन्त्य भागमा निष्कर्ष हुन्छ।
बल्ल सम्झे अनि कुरा पनि बुझे।
ल, अब निबन्धमै छलफल गरौँ। दोर्जे, खै किताब ल्याउनुहोस् त, म निबन्धको पहिलो अनुच्छेद पढ्छु। तपाईँहरू चाहिँ उच्चारणका लागि नयाँ शब्द पहिचान गर्नुहोस् है। यसो चिनो पनि लगाउनुहोस् है।
हुन्छ सर।
घरले चर्चेको र आँगनले उगटेर बाँकी रहेको जग्गालाई करेसो भनिन्छ। करेसाबारी चाहिँ घर नजिकैको सानो जग्गामा विभिन्न प्रकारका तरकारी खेती गरिने बारी हो। व्यावसायिक तरकारी खेतीबालीबाट बजारमा पठाइने तरकारी नै अहिले अधिकांश भान्सामा पाक्ने तरकारीको मुख्य स्रोत हो।
गुरु, यो छ नि आँगन र अधिकांश, यसै गरी होइन त उच्चारण गर्ने?
गुरु, दोर्जेले आँगन भन्नुपर्नेमा आँगन अनि अधिकांश भन्नुपर्नेमा अधिकांश भने।
हो त, यसलाई अम्बिकाले भने जस्तै आँगन आँगन र अधिकांश अधिकांश भनेर उच्चारण गर्नुपर्छ। एकपटक फेरि उच्चारण गर्नुहोस् त दोर्जे।
आँगन आँगन अधिकांश अधिकांश।
फेरि भन्नुहोस् त।
आँगन आँगन अधिकांश अधिकांश।
हो, अब त शुद्ध उच्चारण भइहाल्यो नि।
गुरु, अधिकांश शब्दको अर्थ धेरै जस्तो बुझाउने होइन त?
एकदमै सही भन्नुभयो तपाईँले।
यो शब्दको पाठको भन्दा बाहेक अर्को वाक्य सुन्न पाए हुन्थ्यो गुरु।
विद्यार्थीले अधिकांश समय पढाइमा बिताउनु पर्छ।
ए, अब बुझे गुरु। अब पहिलो अनुच्छेदको बाँकी भाग म पढौँ?
भइहाल्छ नि।
व्यावसायिक ढङ्गले गरिने खेतीबालीमा रासायनिक मल, कीटनाशक औषधि प्रयोग गरिने हुँदा खानेकुरामा प्रयोग गरिने यस्ता रसायन सोझै हाम्रो शरीरमा भित्रिन्छन्। क्यान्सर, मृगौला र मुटुरोग जस्ता समस्या देखिनुको मुख्य कारण
विषाक्त हो के दोर्जे?
विषाक्त साग सब्जीको उपयोग पनि हो, त्यसैले विषादी रहित तरकारी सेवन गरेर स्वस्थ हुन करेसा बारीमा तरकारी खेती गर्न जरुरी छ। भूगोल र मौसम अनुसार त्यस्ता बालीका विभिन्न प्रजाति करेसा बारीमा मिलाएर लगाउनु पर्छ। आफ्नै करेसा बारीमा ताजा, गुणस्तरीय र
अर्ग्यानिक
अर्ग्यानिक तरकारी उत्पादन गरेर सजिलै पारिवारिक आवश्यकता पूरा गर्न सकिन्छ। हरियो तरकारी फलेको दृश्यले घरको सौन्दर्य वृद्धि हुन्छ र वातावरण पनि स्वच्छ बन्न पाउँछ। आफ्नै करेसा बारीमा ताजा तरकारी फलाउने अभियान हरेक घरबाट सुरु गर्नु उपयुक्त हुन्छ।
गुरु, यो प्रजाति शब्दको प्रमुख जातिको कुनै शाखा भन्ने छ, यसलाई दिइएको पाठको भन्दा अर्को एउटा वाक्य निर्माण गरेर सुन्न पाए हुन्थ्यो।
ए ल ठिकै छ, सुन्नुहोस् है त, लौका तरकारीको एक प्रजाति हो, बुझ्नुभयो त?
बुझे गुरु।
गुरु, यो निबन्धको पहिलो अनुच्छेदमा करेसा बारीमा गरिने र व्यावसायिक ढङ्गले गरिने तरकारी खेतीका राम्रा नराम्रा पक्षको कुरा पनि गरिएको छ।
हो नि, हाम्रो घर नजिकको जग्गालाई करेसो भनिन्छ। यहाँ हामीलाई चाहिने मौसम अनुसारका तरकारी लगाइन्छ। तपाईँहरूको पनि पक्कै करेसा बारीमा तरकारी लगाउनु भएको होला?
छ नि गुरु, किन नहुनु।
व्यावसायिक तरकारी खेतीमा चाहिँ रासायनिक मल र कीटनाशक औषधि प्रयोग गरिने रहेछ, यसले त हाम्रो स्वास्थ्यमा निकै असर पो पार्ने रहेछ त।
तरकारीमा प्रयोग गरिएको रसायन हाम्रो शरीरमा भित्रिएपछि क्यान्सर, मुटु रोग र मृगौलामा समस्या देखिन्छ।
विषादी रहित तरकारी खानको लागि मौसम अनुसारका तरकारी करेसा बारीमा लगाउनु पर्ने रहेछ।
एकदमै सही भन्नुभयो, करेसा बारीका अर्ग्यानिक तरकारीले पारिवारिक आवश्यकता पनि पूरा हुन्छ र घरायसी वातावरण पनि स्वच्छ हुन्छ।
गुरु, अब दोस्रो अनुच्छेद चाहिँ म पढ्छु ल।
हुन्छ हुन्छ, ल पढ्नुहोस्।
करेसा बारीका लागि जमिनको रेखाङ्कन र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। करेसा बारीमा तरकारी खेती गर्दा खाली जमिनको सदुपयोग हुन्छ। यस्तो खेती गर्दा घरबाट निस्कने फोहोर पानी र
प्राङ्गारिक भनेको हाम्रो गाउँघरमा पात पतिङ्गर कुहाएर बनाएको मल रहेछ है गुरु।
पहिला अनुच्छेद पढिसक्न देऊ न दोर्जे।
शब्दको अर्थ पनि त सिक्दै जानु पर्यो नि, के सोध्नै नहुने हो तिमीले पढ्दा?
हो हो, प्राङ्गारिक मल भनेको पात पतिङ्गर कुहेको र गाई वस्तु आदिका मल नै हो। ल बाँकी अनुच्छेद पढ्नुहोस् अम्बिका।
प्राङ्गारिक वस्तुको पुनः प्रयोग हुन गई वातावरणीय सन्तुलनमा सहयोग पुग्छ। करेसा बारीका लागि छुट्याइएको जमिनमा पर्खाल वा बाँस लगाई बार बन्देज गर्नुपर्छ। निश्चित ठाउँमा खाडल खनी कम्पोस्ट मल बनाउनु उपयुक्त हुन्छ। नर्सरीका लागि पहाडिलो ठाउँ छुट्याउने, ससाना सुर्का बनाउने, सुर्काका बीचमा बाटो राख्ने जस्ता कार्य गरी जमिनको व्यवस्थापन गर्न सकिन्छ।
अम्बिका एकछिन है गुरु, नर्सरी भनेको चाहिँ के नि?
बिरुवाहरू हुर्काउने ठाउँ।
ए हुन्छ, पढ पढ अम्बिका, दोस्रो अनुच्छेद सकिने लाग्यो, त्यसपछि त तेस्रो अनुच्छेदमा त मेरो पाली आइहाल्छ नि।
करेसा बारीको छेउकुनाको बार बन्देज गरेको ठाउँमा लहरे तरकारी लगाउँदा थाक्रा दिनु पर्दैन। त्यस्ता तरकारीहरू करेसा बारीकै बारमा पनि लहराउने सम्भावना रहन्छ। यस अन्तर्गत वर्षामा फर्सी, लौका, घिरौला, करेला, बोडी आदि र हिउँदमा सिमी, केराउ आदि लगाएर मौसम अनुकूल फाइदा लिन सकिन्छ। सुर्काका आलीमा जरे तरकारी लगाउने, बीचमा सुर्कामा मौसम अनुसार उपयुक्त तरकारी लगाउने गर्नाले थोरै जमिनको धेरै उपयोग हुन जान्छ।
गुरु, यो सुर्का भन्ने शब्दलाई वाक्यमा प्रयोग गरिदिनुहोस् न।
गुरु, म वाक्यमा प्रयोग गरौँ?
भइहाल्छ नि।
मैले बारीको एउटा सुर्कामा खुर्सानी लगाएकी छु, भयो त गुरु?
खुर्सानी खाने भएरै होला यस्तो चर्को चर्को बोलेको।
चुप लगाए दोर्जे,
एकदमै राम्रो वाक्य बनाउनु भयो, ठिक छ।
गुरु, करेसा बारीको खेतीमा घरबाट निस्केको फोहोर पानी र प्राङ्गारिक वस्तुको पुनः प्रयोग गर्न सकिने रहेछ, यसका त निकै फाइदा पो रहेछन् त।
करेसा बारीमा खेती गर्दा बारीको संरक्षण पनि गर्नुपर्छ, बार बन्देज पनि गर्नुपर्छ।
बार बन्देज गरिएको ठाउँमा पनि लहरे तरकारी लगाउन सकिने रहेछ। मौसम अनुसारका घिरौला, बोडी, सिमी आदि लगाउन सकिने रहेछ।
एकदमै राम्रो कुरो हो नि यो त। दोस्रो अनुच्छेदको त हामीले छलफल गरिहाल्यो, अब तेस्रो अनुच्छेद चाहिँ
म पढ्छु।
नाइ म पढ्छु।
ल ल, दुवैजना स्वर निकालेर पढ्नुहोस् त।
करेसा बारीमा थोरै जग्गाबाट धेरै उत्पादन लिन प्रभावकारी रूपमा जमिनको व्यवस्थापन गर्नु आवश्यक हुन्छ। यसका लागि मुख्य बालीसँगै सहायक बाली उत्पादन गर्न सकिन्छ। एउटा मुख्य बाली भएको ठाउँमै तरकारी बाली रोपेर गरिने खेतीलाई भुसुवा बाली भनिन्छ। यसरी समग्रमा बारबन्देज गरेको ठाउँमा लहरे तरकारी, ड्याङमा जरे बाली र बाटाको छेउछाउमा केराउ जस्ता कोसे बाली लगाउँदा ठाउँको समुचित प्रयोग र प्रभावकारी व्यवस्थापन हुन जान्छ।
छिट्टै पो पढेर सक्नु भयो त तेस्रो अनुच्छेद।
म भन्दा अम्बिका छिटो छिटो पढ्छिन् गुरु, जान्ने भएर होला।
खुब भाइ
गुरु, यो ड्याङ भनेको चाहिँ
दुईतिर कुलेसो पारेर माटो उठाएको डिल हो क्या?
हो त गुरु।
हो नि, अब तपाईँहरूले तेस्रो अनुच्छेद पढिसक्नु भएको छ, म केही प्रश्न सोध्छु, उत्तर भन्नुहोस् है।
हुन्छ गुरु।
घुसुवा बाली भनेको के हो?
गुरु म भन्छु है, एउटा मुख्य बाली लगाएको ठाउँमा अर्को बाली रोपेर गरिने खेती घुसुवा बाली हो। मिल्यो त गुरु?
मिलिहाल्यो नि। अनि घुसुवा बालीका फाइदा के छन् नि?
यो चाहिँ म भन्छु है गुरु।
ल ल भन्नुहोस्।
तरकारीको कहिल्यै कमी हुँदैन, एउटा बाली हटाउने बेलामा अर्को बाली तयार भएको हुन्छ, यही होइन त गुरु?
हो नि, उदाहरण पनि भन्नुहोस् न।
जस्तै लसुन, प्याज, पुदिना र लहरे तरकारी पनि लगाउन सकिन्छ, होइन त गुरु?
एकदमै सही कुरा भन्नुभयो। प्रभावकारी व्यवस्थापन गरेर करेसा बारीबाटै धेरै उत्पादन लिन सकिन्छ। चौथो अनुच्छेद पढ्नुहोस् त दोर्जे।
हुन्छ गुरु। करेसा बारीमा खेती गर्नेले खेती प्रविधिसँग समेत परिचित हुनु जरुरी हुनाका साथै करेसा बारीमा रोपिने तरकारीको विविधताका बारेमा पनि त्यत्तिकै जानकारी हुनु आवश्यक छ। जमिनको तयारी गर्दा जमिनलाई राम्ररी खनजोत गरी माटो खुकुलो र बुरबुराउँदो पार्नुपर्छ। सम्भव भएसम्म जङ्गलको माथिल्लो तहको माटो प्रयोग गरी माटामा प्राङ्गारिक पदार्थको मात्रा बढाउन सकिन्छ। चिम्ट्याइला
यसरी भन्नुहोस् त। चिम्ट्याइला अगाडि पढ्नुहोस् त।
चिम्ट्याइलो माटो छ भने त्यसमा प्रशस्त रूपमा प्राङ्गारिक मलको मात्रा मिसाउनुपर्छ। खनजोत गर्ने क्रममा उक्त ठाउँमा रहेका बालीका अवशेषलाई माटो मुनि पुरिदिँदा पछि सडेर बिरुवाका लागि खाद्य तत्त्व बन्न जान्छ। करेसा बारीमा रोपिने तरकारी एक थरी सिधै रोपिने र अर्को थरी नर्सरीमा बेर्ना तयार पारी रोपिने खालका हुन्छन्।
बेर्ना भनेको सानो बिरुवा होइन त गुरु?
हो नि। बाँकी अनुच्छेद
म पढ्छु।
हुन्छ हुन्छ।
सिधै लगाउन सकिने बालीमा बोडी, केराउ, मुला, गाजर, मेथी, पालुङ्गो, चम्सुर आदि हुन्। करेसा बारीमा रोप्ने बेर्ना तयार पार्न नर्सरीमा मौसम अनुसारको तरकारीका बिउ बिजन रोप्नुपर्छ। बन्दा, काउली, गोलभेडा, भेन्टा, खुर्सानी, प्याज, रायो जस्ता तरकारीका बेर्ना नर्सरीमा तयार भएपछि करेसा बारीमा ल्याएर रोप्नुपर्छ।
कति छिटो पढेको हौ
अम्बिकाले, द्रुत पठन गरेकी हुन्।
सकिहाले है गुरु। नर्सरीमा बिउ रोप्दा मसिनो आकारको बिउलाई धेरै पुर्नु हुँदैन। बालीको प्रकृति अनुसार छापोले माथिबाट छोप्ने र बिरुवालाई तुसारो, वर्षा र तापक्रमबाट बचाउन उचित व्यवस्थापन गर्नुपर्छ।
लौ तपाईँहरूले अनुच्छेद त पढिसक्नुभयो, अब भन्नुहोस् त करेसा बारीमा खेती गर्दा के कुरामा ध्यान दिनुपर्छ?
गुरु म भन्छु ल।
हुन्छ।
खेती गर्ने प्रविधि, जमिनको तयारी, मलको मात्रा र बिरुवा लगाउने तरिका आदिका बारेमा ध्यान दिनुपर्छ, होइन त गुरु?
आहा, साह्रै राम्रो उत्तर दिनुभयो। अनि बिरुवालाई केबाट बचाउनु पर्छ नि?
म भन्छु, बिरुवालाई तुसारो, वर्षा र तापक्रमबाट बचाउनु पर्छ।
सही भन्नुभयो। हो, तपाईँहरूले भने जस्तै खेती गर्दा खेती गर्ने तरिकाका सम्बन्धमा जानकार हुनुपर्छ। बिरुवाका लागि आवश्यक खाद्य तत्त्व र सुरक्षाका उपायका बारेमा पनि जानेको हुनुपर्छ। अब आजलाई यति नै गरौँ होला। अब त खाना खाने बेला पनि हुन लागेछ, घरतिर पो लाग्नु पर्ला जस्तो छ।
गुरुको कति काम थियो होला, हामीले पो अल्म ल्यायौँ कि?
त्यस्तो केही थिएन, छलफल गर्न आउनुभएकोमा धेरै खुसी भएँ। अब चाहिँ लाग्छु है त।
हुन्छ गुरु, हामी पनि लाग्छौँ अब। हामीलाई महत्त्वपूर्ण समय दिनुभएकामा हार्दिक धन्यवाद छ।
नमस्कार गुरु।
हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।